अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा यहाँलाई हार्दिक स्वागत छ। म प्रेम छेत्री। कार्यक्रम अतिथि देवो भव हरेक दिन बेलुका 8:30 बजे र बिहान 7 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी एकजना अतिथिज्यूसँग अन्तरङ्ग कुराकानी गर्छौँ। कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्छ जिल्ला कारागार चितवनका शाखा अधिकृत जेलर कमल प्रसाद काफ्ले। उहाँसँग अन्तरङ्ग कुराकानी गर्दैछौँ। कमल सर नमस्कार।
नमस्कार।
अतिथि देवो भव कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
दिनहरू कसरी बितिरहेका छन्?
यही हो, हेर्नुहोस्, कारागारमा बस्यो, अब यहीँका अब बन्दी साथीहरूसँगै चाहिँ अब घुलमिल गर्यो होइन, उनीहरूका समस्याहरू बुझ्यो, आफूले गर्ने सम्मका समाधानहरू चाहिँ आफैले चाहिँ समाधान गर्ने, नसक्ने कुराहरू छन् भने जहाँ सम्बन्धित स्थानमा चाहिँ वा ठाउँमा वा पदाधिकारीलाई चाहिँ सिफारिस गरेर पठाउने समस्या समाधानको लागि। त्यही हो, अब भित्रको म्यानेज पनि अलिक समस्यामूलकै छ, धेरै छन् साथीहरू होइन, हामीसँग क्षमता चाहिँ 255 जनाको क्षमता भएको कारागारमा हामीसँग अहिले 602 जना व्यक्ति राख्नु परेको छ, त्यसले गर्दाखेरि म्यानेज गर्नलाई अलिकति कठिन त कठिनै छ,
तर
अब अटाउँदा अटाउनै पर्यो, सबैतिर यस्तै छ, हेर्नुहोस् कतै पनि खाली छैन होइन, अब अलिकति हामीलाई पुरुषतिर भन्दा पनि महिलातिर चाहिँ अलिकति कठिनाई नै छ,
स्पेस भित्र
भवन सानो छ, स्पेस चाहिँ भित्र एकदम ज्यादै थोरै छ, अनि महिलाहरू चाहिँ अब धेरै राख्नु पऱ्यो, हामीसँग 56 जना दिदीबहिनीहरू हुनुहुन्छ, अनि 5 जना आश्रित बालबालिकाहरू छन्, त्यो हाम्रो क्षमता भनेको चाहिँ 20 जनाको महिला राख्ने, अनि अर्को त्यहाँ घुमफिर गर्ने पनि स्पेसहरू छैन, भित्र घाम देखिँदैन भित्र, अब त्यसको लागि चाहिँ मैले यसपालि विभागबाट अलिकति थोरै पैसा पनि आएको छ, अनि त्यहाँ अलिकति चाहिँ बाहिर दलान जस्तो घाम ताप्ने ठाउँ अब यसपालि सायद त्यो हामी गर्छौँ होला भने त्यो भवनदेखि हामीलाई अर्को सालदेखि चाहिँ अलिकति सुविधा हुन्छ महिलाहरूतिर पनि। महिलाको चाहिँ समस्या के कारणले पनि छ भने मकवानपुरमा चाहिँ महिला बन्दी गृह छैन, त्यहाँबाट चाहिँ महिलाहरू चाहिँ यतैतिर पठाउनुहुन्छ, त्यो कारणले पनि हामी कहाँ अलिकति चाप चाहिँ बढ्ता छ,
झन्डै
5 जना बालबालिका हुनुहुन्छ, अब त उसलाई पनि स्पेस चाहियो, बालबालिकालाई पनि त स्पेस चाहियो नि, भने
पुरुषतर्फ पनि त्यही देखियो,
पुरुषतर्फ पनि अब त्यो 541 हुनुहुन्छ होइन, भनेपछि 235 जतिको हाम्रो क्षमता हो, भनेपछि डबल भन्दा बढी नै हुनुहुन्छ।
कैदीबन्दीहरूले जुन सजाय भोगिरहेका छन् अझ कठोर छ,
अब यसो बाहिर समाजमा चाहिँ उनीहरूले अपराध गरे होइन, वा कानुनले त उनीहरूलाई अपराधी देखायो, गरे पनि नगरे पनि भने प्रमाणले उनीहरूले अपराधी देखे र उनीहरू कानुनी दायरामा परेर यहाँसम्म आउँछन्, अब बाहिर गरेको अपराधको लागि चाहिँ यहाँ राख्ने हो भने यहाँ थप हामीले चाहिँ सजाय गरेर चाहिँ राख्नु हुँदैन भन्ने चाहिँ मेरो मान्यता हो।
मैले जान्न चाहेको पनि थप सजाय उनीहरू भोग्दैछन्,
अब त्यसरी नै चाहिँ अब अलि नलिउँ होइन, अब हाम्रो चाहिँ अब राष्ट्रकै सोच साधनको कुरा, अब अलिकति हाम्रो राष्ट्र पनि अलिक कमजोर भएर होला होइन, अब प्रशस्त लगानी गर्न नसकेको कारणले हो त्यो, यहाँ मात्र होइन सबैतिर त्यस्तो छ भनेको, भने अब त्यसरी नै चाहिँ अलि नहेरौँ अब, तर अब हामीले अलिकति म्यानेज गर्नु चाहिँ अलिकति कठिनाइ चाहिँ स्रोत साधनको कारणले अलिकति कमी कमजोरी चाहिँ भएको छ भने।
अहिले कति छन् समग्रमा केस हेर्दाखेरि, कस्तो कस्तो खालका केस अझ यसमा बढी घटी कस्तो छ?
यो चाहिँ के छ भने चितवन जिल्ला चाहिँ राष्ट्रिय निकुञ्ज भएको कारणले यहाँ गैँडा मारेर खाग बिक्री व्यवसाय भन्ने मुद्दामा चाहिँ धेरै साथीहरू, पहिला म यहाँ आउँदाखेरि पनि करिब 145 जना जति हुनुहुन्थ्यो, तर त्यो गैँडा मुद्दाका साथीहरू अहिले घटेका छन्, 120 जना बाँकी रहेका छन्, छुटेर जाने बढी अनि आउने क्रम चाहिँ त्यसको कम भयो, अनि त्यो चाहिँ घट्दो क्रममा भयो, यतातिर जबरजस्ती गर्ने भन्ने मुद्दामा चाहिँ अहिले 127 हेर्नुहोस् भने, अब यो चाहिँ एकदम बढ्दो क्रममा छ भने, यो र लागु औषधमा 111 जना बन्दी साथीहरू छन्, अनि जबरजस्ती करणीमा चाहिँ 127 जना, यो चाहिँ अब समाजकै हजुर हजुर
टोटल यसमा फेरि कैदी
जबरजस्ती करणीमा चाहिँ 50 जना कैदीहरू छन्, 77 जना बन्दीहरू छन्।
अब यो थुनुवाहरूको हिसाबमा कुरा गर्दाखेरि कहिलेकाहीँ सजाय कम पाउने पनि हुनसक्छ होइन, तर त्योभन्दा कहिले कहिले उनीहरू बढी यहाँ बस्नुपर्ने पनि हुनसक्छ होइन, त्यस्तो बेला के हुन्छ?
होइन सजाय अब ए त्यो थुनमाको हिसाब केन्द्रमा कहिले सफाइ नै पाउँदाखेरि सफाइ नै पनि पाउन सक्ने भए सफाइ पाउनेहरूको हकमा त अब यहाँ बसेको त उल्फा नै हुने भयो नि उल्फा त, तर त्यो त कानुनले राखेको हो, त्यसमा त अब अन्यथा भन्नु मिलेन भने
कहिले काहीँ त्यस्तो पनि हुन्छ नि आइरहेको छ नि होइन,
त्यो त जेनरली भइरहेको हुन्छ। जबरजस्तीकरणी मुद्दामा चाहिँ कसैलाई कसैको विरुद्ध जाहेरी पर्यो, जाहेरी परेपछि त जाहेरी दर्ता हुने भयो अनि मुद्दा दर्ता हुने हो, मुद्दा दर्ता भएपछि मान्छे व्यक्तिलाई पूर्वपक्षको लागि चाहिँ यहाँ आउने भयो अदालतबाट, यहाँ आइसकेपछि पछाडि प्रमाणले चाहिँ उसले ऊ दोषी देखिएन भने त पछाडि सफाइ पाउने भयो होइन, सफाइ त पाउन सक्ने भयो
नि, बेकारमा दुःख झेल्नु पर्ने।
अब दुःख चाहिँ अब कहिलेकाहीँ परिस्थितिले त्यो
त्यो चाहिँ
कानुन बमोजिम पठाएको कुरामा त त्यस्तो क्षतिपूर्ति छैन अहिलेसम्म, त्यस्तो मलाई थाहा छैन।
अहिले पछिल्लो समय अब कारागारलाई पनि एउटा सुधार गृहको रूपमा विस्तार गर्नुपर्छ भन्ने खालका कुराहरू पनि आइराखेका छन्, भरतपुर कारागारले केही गर्दैछ त्यसको लागि?
हामीले अब स्पेसली त्यस्तो गर्ने भन्दा नि अब ऐन पनि संशोधनको क्रममा छ, अब त्यसमा धेरै कुराहरू सुधार भएर आउँदैछन् भने यहाँ हामीले चाहिँ अब स्पेसली के गरेका छौँ भने धेरै साथीहरूलाई चाहिँ कसरी हुन्छ इङ्गेज राख्ने, दुई चार पैसा कमाइ कसरी हुन्छ उनीहरूको होइन, यहाँ चाहिँ रिमोट एरियाका मान्छेहरू धेरै छन् भने चेपाङ तामाङहरू थारूहरू धेरै छन्, एकदम भनेपछि पिछडिएको कस्तो भने एकदम घरमा कमजोर आर्थिक अवस्था भएको धेरै धेरै मान्छेहरू छन्। अब ती मान्छेहरूले चाहिँ यहाँ दुई चार पैसा यसो कमायो भनेदेखि त्यही पैसा चाहिँ उनीहरूले घरमा पठाएर घरको आफ्नो केटाकेटीको स्कुलको फी तिर्ने होइन, सामान्य बिरामी बिरामी हुँदा उपचार गराउने भने, कतिले त अब यहाँबाट चामल किनेर पठाएर घरै पालेका छन् भनेको भने धेरै मान्छेले त्यसो गरेका छन् हाम्रोमा। अब सामान्यतया हाम्रोमा मुढा चाहिँ धेरै उत्पादन हुन्छ, हाम्रो 300-400 मुढा सायद एक दिनमा उत्पादन गर्छन् भित्र, अनि त्यो चाहिँ एउटा अब कारखानाको रूपमा हेर्ने त ठुलै कारखाना हो नि, बाहिरबाट सामान मेटेरियल्स भित्र पठाइदिने अनि भित्र उनीहरूले उत्पादन गरेको कुरो बजारसम्म पठाइदिने, त्यो समन्वय गर्ने काम हामीले गर्छौँ, त्यसमा अरू हाम्रो केही रोल हुँदैन।
होइन
यहाँ त मिल्ने त्यो चाहिँ मिल्नेसम्म कुराहरू चाहिँ हामीले गराएको छौँ होइन, अब 5-7 साथीहरू चाहिँ त्यो सुन चाँदीको गरगना बनाउने काम गर्छन्, त्यो उनीहरूको आफ्नै सम्पर्कमा हुन्छ, 5-7 साथीहरू सिलाइ सिलाइ गर्छन् होइन, यहाँ थुप्रै मान्छे भएको हुनाले अब काम त परिरहन्छ अनि सिलाइ सिलाइको काम पनि हुन्छ, अब यस्तो अब कसैले कडाई गर्ने त्यो सलहरूमा साडीहरूमा कडाई गर्ने दुई तिनजनाले त्यसो पनि गर्छन्।
जस्तो अब यो रोजगारमूलक कार्य भयो होइन, अब यसबाहेक पनि अझै त्यो व्यक्तिलाई सुधारका लागि भोलि त्यही व्यक्ति फेरि पुनः सोही कार्यमा कारागारसम्म आइ नपुगोस् त्यसका लागि हामी त्यस्तो सचेतना अभिवृद्धिका कार्यक्रमहरू पनि केही गर्छौँ।
यो चाहिँ अब हामीले त्यसरी कार्यक्रमै त जस्तै म चाहिँ मोटामोटी दिनमा 2-2.5 घन्टा भनेको बन्दीहरूसँग हुन्छु भित्र र उनीहरूका कुराहरू सुन्ने अनि आफ्ना कुराहरू पनि भन्ने होइन, जस्तै चितवन कारागारमा 68 सालमा साह्रै ठुलो दुर्घटना भएको थियो, त्यस पछाडि चितवन कारागारमा फेरि त्यस्ता किसिमका दुर्घटनाहरू वा अरू सानातिना कुराहरू पनि त्यति बाहिर चाहिँ न्युजहरूमा आउँदैन आएको छैन, त्यो ट्रिटमेन्ट चाहिँ अब मैले गर्छु भने जस्तै भाग्ने कुराहरूमा पनि अब बन्दीहरू भागिरहेको हुन्छन् कि ठाउँ ठाउँमा, अस्ति सेन्टरबाट नि अलि अगाडि भएको थियो, टेन्सन हुन्छ नि हामीलाई चाहिँ फेरि प्रशासन पुलिस प्रशासनमा बस्ने मान्छेहरूले बन्दीहरूको सुरक्षा गर्ने हाम्रो दायित्व प्रमुख दायित्व भनेको त्यही हो, अरू कुरा त फेरि त्यस पछाडि गाउँ भने पहिलो दायित्व भनेको हाम्रो सुरक्षा हो उनीहरूको, ऊ सुरक्षा गर्न सकिएन त समस्या हो, त्यस्ता कुरामा चाहिँ हामी अब जस्तै कन्भिन्स गर्छौँ कि भने सुरक्षाको हाम्रो साथीहरूलाई लिएर गएर अनि म पनि गएर के भन्छ भागे पनि अहिले के भने पानीपुरीबाट पनि अहिले मान्छे खोजेर लिएर आउँछन् पत्ता लाग्छ भनेको, अहिले प्रविधिले गर्दाखेरि अपराधी समात्न चाहिँ पहिला जस्तो समस्या छैन भनेको भने तिमीहरूलाई जहाँबाट भए पनि समातेर ल्याउने हो, फेरि यहाँ ल्याएपछि अब सजाय त आफ्नो छँदैछ भोग्नु, त्यसमा फेरि थपिएर सजाय भोग्नुपर्छ, यस्तै किसिमको कुराहरू चाहिँ हामी उनीहरूलाई मोटिभेसन गर्ने कुराहरू गर्छौँ, अनि हाम्रोमा धेरै मान्छे रोजगार भएको हुनाले त्यति ठुलो समस्या हामीलाई छैन, समस्या छैन
तिनीहरूलाई मोटिभेट गर्ने कुरा कि
त्यो चाहिँ यसो छ क्या, धेरैवटा यहाँ कारागारमा तपाईँको समस्याहरू चाहिँ धेरै समस्या हुन्छन् होइन, जस्तै कोही कोही मान्छे आयो आउँदाखेरि जेल भनेपछि एकदम डराउने भने अनि त्यसमा पनि अलिअलि बिरामी छ भनेदेखि त मान्छे भित्र पठाएर मर्ला भन्ने समस्या पनि हुन्छ हेर्नु, किनभने जेल भनेपछि एकदम म्याक्सिमम् डराउने हुन्छन् कतिपय व्यक्तिहरू, अब त्यस्ता मान्छेहरूलाई हामीले सुरुमै ट्रिट गर्न सकेनौँ भनेदेखि चाहिँ तपाईँको घटना पनि घट्न सक्छ भने कहिलेकाहीँ त्यस्ता घटनाहरू पनि दुर्घटनाहरू पनि भएका छन् यहाँ भने, अनि त्यो बेलामा हामीलाई थाहा भयो भने चाहिँ हामी ट्रिट गर्छौँ क्या त्यस्ता मान्छेहरूलाई भने। एउटा सानो उदाहरण म पहिलोचोटि बस्दाखेरि एकजना साथीले चाहिँ उसले चाहिँ श्रीमती मारेर आएको रहेछ अनि ऊ आफैभित्र मर्न खोजेछ भने त्यो सिलाइ गर्ने ठाउँमा त कैँची हुन्छ, त्यो कैँची चाहिँ लिएर यसले यहाँ धन्ने सँगै मान्छे भएको हुनाले उसले अर्कोले खोस्यो कैँची, केही गर्न पाएन, थोरै अलिकति खोस्रिहाल्छ घाँटीमा, अनि यसो गऱ्यो भनेर भने अनि ल एकछिन बाँधेर लडाइदेऊ भनेर भने बाँधेर राख भनेर भने मान्छेलाई बाँधेर राख्ने त एकछिन हो तत्काललाई हो, अब सधैँ त बाँधेर राख्ने कुरो भएन, अनि म आफै भित्र गएर चाहिँ अनि किन चाहिँ मर्न खोजे यो भनेर अनि मैले यसो बुझ्दाखेरि श्रीमती मारेर आएको दुईवटा नाबालक बच्चा उसका, अब मैले नमारेको भए कमसेकम यसो देख्थेँ श्रीमतीलाई कुनै कुनै बेला अर्कैसँग गागी भए पनि यो गर्नुहुन्थ्यो र उसलाई पश्चाताप भनेको अनि म बाँचेर पनि काम छैन, अब यहाँ 20 वर्ष जेल बस्नुपर्छ त्योभन्दा म मर्छु भन्ने उसले सोच त्यसरी बनाएको रहेछ भने अनि मैले त्यस्तै मार्ने साथीहरूलाई भेला गर्न लाएर अनि सबलाई चाहिँ त्यहाँ उसको अगाडि राखेर अनि तैँले कसलाई मारिस भन्यो, कसैले बाउ भन्छ, कसैले आमा भन्छ, कसैले श्रीमती भन्यो, कसैले छोराछोरी भन्यो, कसैले कसलाई भन्यो होइन, यसो गर्दाखेरि ल मार्ने त मात्रै रहेछ, अब यहाँ मार्ने काम राम्रो होइन भने तर के भनेदेखि उसलाई ट्रिटमेन्ट गर्नको लागि तैँले मात्रै मारेको रहेछ त सब त तँ जस्तै यसरी मारेर आएको रहेछन् भने अरू त मरेको छैन भने अन्त किन मर्न खोजिस् भने यसरी चाहिँ अब उसलाई ट्रिट गरेपछि अहिले पनि भित्र जाँदाखेरि त्यो साथी यहाँ छँदैछ भने अनि म सोध्छु उसलाई भने पैसा तिमीलाई मर्ने मन चाहिँ अहिले भने हा कहाँ मर्ने छ भने दुईवटा बच्चा छन् उनीहरूलाई चाहिँ कमसेकम म यसो 2-4 हजार भए पनि कमाएर चाहिँ मुढा बनाएर कमाएर चाहिँ घर पठाउँछु उनीहरू पढिरहेका छन् भनेर अब त्यस्तो खालको अब ट्रिटमेन्टहरू हामीले गर्नुपर्ने हुन्छ भित्र।
त्यही त कमल सर, अब यो यहाँबाट उनीहरूको जुन कैद समय हुन्छ ऊ सकिसकेपछि गाउँमा घरमा फर्कनु पऱ्यो, अब समाजमा स्थापित हुन पनि उसलाई गाह्रै हुन्छ नि, यस्तो अवस्थामा पनि मनोसामाजिक परामर्शको पनि जरुरी हुन्छ, अब यति बेला तपाईँ आफै मात्रै त्यहाँ गएर उनीहरूलाई परामर्श मात्रै दिनुहुन्छ कि अन्य कोही व्यक्ति ल्याएर पनि परामर्श दिने कुराहरू हुन्छ कि तेरो काम यहाँ आउने हो, तेरो काम सकेपछि जा जेसुकै गर भन्ने
होइन त्यस्तो यसो हो, त्यो चाहिँ एउटा व्यक्ति अनि भर पर्छ होइन, व्यक्तिमा म जस्तै
म कस्तो होइन होइन
त्यो चाहिँ त्यो चाहिँ हो एउटा होइन, मैले भन्नु खोजेको कुरो के भन्दा जस्तै म यो कुर्सीमा बसिहाल्छु छु भनेपछि अब म चाहिँ यिनीहरूको कोही होइन भन्ने हिसाबले तपाईँले नि हेर्न सक्छु नि, यिनीहरूलाई सरकारले दिएको सुविधाहरू म दिन्छु, अरू कुरा मेरो जिम्मेवारी होइन, उनीहरूलाई अपराध गरेका छन् यहाँभित्र आएर बसिहाल्छन् भनेर मैले बाहिर गर्दा पनि भयो होइन, अब त्यो चाहिँ अब गराउँदा त्यस्तो खालको अब मैले चाहिँ पहिला एकचोटि चाहिँ त्यस्तै समस्या हुने मान्छेहरूलाई यहाँ जनस्वास्थ्यमा एकजना ट्रेनर हुनुहुन्थ्यो उहाँलाई चाहिँ ल्याएर पनि हामीले यहाँ प्रशिक्षण दिन लगाएको छु मैले एक दुईचोटि, अब अहिले त्यसरी धेरै अब मास रूपमा चाहिँ अब जस्तै ओम शान्तिको एकजना भाइजी हुनुहुन्छ उहाँ आउनुहुन्छ नियमित चाहिँ उहाँले क्लासहरू लिनुहुन्छ होइन लिनुहुन्छ भने त्यसले पनि अब ठुलो काम गरिरहेको हुन्छ भने अनि समय समयमा चाहिँ यस्तो अब धार्मिक प्रवचनहरू चाहिँ अब हामीले गराउने गरेका छौँ भनेर
अन्त्यमा जो कोही व्यक्ति कारागारसम्म आउन नपरोस् के गर्नु पर्ला त्यसको,
अब त्यो चाहिँ अब हेर्नु बाहिरको कुरो अब समाज यस्तो छ कि अब यो आधुनिकताले गर्दाखेरि मान्छेमा आवश्यकताहरू यति धेरै बढेर गए त्यो आवश्यकता पूर्ति गर्ने मान्छेसँग साधनै हुँदैन, अब यो साधन नहुने कारणले गर्दा अपराध बढेको छ अहिले, अब यो यहाँ नआउनु त हामी भन्छौँ तर अब यो आउने क्रम चाहिँ क्रमिक रूपमा अब बढ्दो छ होइन,
बढ्दो छ
भने समाजमा चाहिँ अब हाम्रो शिक्षाको कमी होला सायद भने जनचेतनाको कमी हो किनभने हामीले यस्तो अपराध गर्यो भने जेलमा गएर यसरी बस्नुपर्छ, वास्तवमा हामीभित्र जति चाहिँ हामीले फ्रेन्डली वातावरण बनाए पनि जति राम्रो जेल बनाए पनि आखिर मान्छेलाई साँचो लाएर चारतिर साँचो लाएर राख्ने काम भने त गाह्रो हो नि त, सजिलो छैन नि त्यहाँभित्र बस्न त होइन गाह्रो छ, त्यही भएर यस्ता कुराहरू चाहिँ अलिकति हाम्रो शिक्षामा पनि हाम्रो अब पहुँच अलिक कम भएर होला, जनचेतनामा पनि अलिकति कमी भएको कारणले होला होइन, अपराध गर्यो भने चाहिँ मान्छेलाई के हुन्छ भनेदेखि अब यसरी जेल जानुपर्छ यस्तो हुन्छ भन्ने किसिमको चेतना चाहिँ अब समाजमा अलिकति फैलाउन सक्यो भनेदेखि अपराध चाहिँ अलिक कम हुनसक्छ होला।
हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ हामीलाई समय उपलब्ध गराइदिनु
जानकारी, यहाँहरूलाई पनि धन्यवाद मेरो।
कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्थ्यो जिल्ला कारागार चितवनका शाखा अधिकृत जेलर कमल प्रसाद काफ्ले, उहाँसँग गरिएको यो कुराकानी सँगसँगै हामी कार्यक्रम अतिथि देवो भवको अन्त्यतिर आइपुगेका छौँ। आगामी श्रृङ्खलामा अर्का एकजना अतिथिसँगको अन्तरङ्ग कुराकानी लिएर उपस्थित हुने नै छौँ। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु, नमस्कार।